यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। कोरोना भाइरसको सम्भावित तेस्रो लहर नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वान। नेपालमा थप 24 जनामा कोरोनाको ओमिक्रोन भेरिएण्ट संक्रमण पुष्टि। सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। संघीय संसदको अवरोध खुलाउन आवश्यक पहल गर्ने उच्च स्तरीय राजनैतिक समन्वय समितिको निर्णय। र इण्डोनेशियाको पपुआ प्रान्तमा बाढ़ीमा परि 6 जनाको मृत्यु, 500 भन्दा बढ़ी विस्थापित।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भावित कोरोना भाइरसको तेस्रो लहरको संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको कोविड निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले पर्याप्त मात्रामा बुस्टर डोज र अक्सिजनको व्यवस्था गर्न सम्बद्ध सबैलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री देउवाले विदेशबाट आउनेहरूका लागि अनिवार्य होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो। नेपालमा थप 24 जनामा ओमिक्रोन भेरिएण्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित नमूनाको जीन सिक्वेन्सिङ गर्दा थप 24 जनामा ओमिक्रोन भेरिएण्ट पुष्टि भएको जानकारी दिएको छ। पुष महिनामा संकलित 1146 पोजेटिभ नमूनाहरूको यस जीन स्क्रीनिङ गर्दा 250 वटामा यस जीन नेगेटिभ आएको थियो। यस जीन नेगेटिभ पत्ता लागेका मध्ये 24 वटामा जीन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता संगीता कौशल मिश्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले ओमिक्रोन भेरिएण्टका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ। सीमा नाकाहरूमा परीक्षणलाई थप सशक्त बनाइएको र पोजेटिभ आएकाहरूलाई आइसोलेशनमा राख्ने व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ। यो संख्या थप बढ़न सक्ने भन्दै जतिसक्दो छिटो खोप लगाउन र जनस्वास्थ्यको मापदण्ड कड़ाईका साथ पालना गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। यसैबीच नेपालमा कोरोना संक्रमणको दर फेरि बढ़ेको छ। आज मात्रै कोरोनाबाट संक्रमित हुनेको संख्या 968 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि हिजो देशभरि 540 जनामा संक्रमण पुष्टि भएको थियो। आज 14971 जनाको नमूनाको परीक्षण गर्दा आज 968 जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। गएको 24 घण्टामा 262 जना संक्रमण मुक्त भएका छन्। यसैगरी देशभरि 5741 जना सक्रिय संक्रमितले आइसोलेशनमा रहेर उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठकले संघीय संसदको अवरोध खुलाउन आवश्यक पहल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दलका नेताहरू सम्मिलित समितिको बैठकले लामो समय संसद अवरूद्ध हुन नहुने निष्कर्ष निकाल्दै संसद सुचारू गर्न आवश्यक पहल गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवा समेतको उपस्थितिमा भएको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदको गतिरोध अन्त्यका लागि जिम्मेवार भएर प्रस्तुत हुन आग्रह समेत गरेको मन्त्री कार्कीले बैठकपछि संचारकर्मीलाई जानकारी दिनुभयो।
रामचन्द्र पौडेलजीको अध्यक्षतामा बसेको 5 दलीय गठबन्धनको संयन्त्रले संसद लामो समयदेखि अवरूद्ध छ र यसरी संसद अवरूद्ध हुनु हरेक हिसाबले यो उचित होइन, त्यसैले संसदलाई सुचार गर्ने बारेमा छलफल भएको छ। संसद सुचार गर्नु सरकारको जति कर्तव्य छ प्रतिपक्षको पनि त्यतिकै भूमिका र कर्तव्य रहन्छ, त्यसैले संसदलाई सुचार गर्नका निमित्त पहल गर्ने निर्णय भएको छ।
बैठकले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेद्वारहरूलाई जिताउन गठन गरेको प्रदेश स्तरीय संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने पनि निर्णय गरेको छ। राष्ट्रिय सभाको 19 स्थानका लागि आगामी माघ 12 गते हुने निर्वाचनमा सत्ता साझेदार 5 राजनैतिक दलहरूले साझा उम्मेद्वार उठाएका छनृ यही पुष 25 गते आइतबार अपरान्ह 1 बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश पुष 27 गते सम्मका लागि स्थगित गरिएको छ। बैठक यही पुष 27 गते मंगलबार अपरान्ह 1 बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभा नियमावली 2075 बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिनौ सिन्हाले उक्त बैठक निर्धारण गर्नुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जिल्ला नेतृत्व उच्च स्तरीय समझदारीका साथ चयन हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ। आज एकै साथ शुरू भएको 61 जिल्लाको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पार्टीको ओडा पालिकादेखि 10 महाधिवेशन सहमतिमा नेतृत्व चयन गरेको उल्लेख गर्नुहुँदै जिल्ला नेतृत्व पनि सहमतिमा नै चयन हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सहमतिबाट नेतृत्व चयन गर्न र सहमति हुन नसके प्रतिस्पर्धामा जान आग्रह गर्नुभयो।
हरेक समयमा सहमतिलाई जोड दिएका छौँ। उच्च स्तरको समझदारी, सहमति र साझा निष्कर्षहरूका साथ हाम्रा सामु उपस्थित भएका चुनौतीहरूको सामना गर्ने र हाम्रा अगाडि प्रकट भइरहेका उज्याला सम्भावना तिनीहरूलाई साकार बनाउने कुरामा हाम्रो पार्टीको तमाम कार्यकर्ता पंक्तिको, सिंगो पार्टी सदस्यता पंक्तिको एकता आवश्यक छ। आज पनि म सबै साथीहरू सकेसम्म समझदारी, सहमति र एकताबद्ध भए मन नखुम्च्याइकन सहमतिमा पुग्न र अगाडि बढ्न, सहमतिका साथ नेतृत्व निर्माण गर्न र एउटा टिम स्पिरिटका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु। प्रथम कदाचित त्यस्तो भएन भने स्वस्थ प्रतिस्पर्धामा जान आग्रह गर्न चाहन्छु।
अध्यक्ष ओलीले चुनौतीहरूको सामना गर्दै एमाले अघि बढ़िरहेको उल्लेख गर्नुभयो। एमाले प्रदेश अधिवेशन माघ 8 गते गर्ने मिति तय गरेको छ। नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केन्द्रीय समितिको बैठक आगामी माघ 8 गतेसम्मका लागि स्थगित गरेको छ। गत साता 8 राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुष 25 गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो। केही नेता बिरामी परेको तथा पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलाई एकै साथ जिल्ला नछाड्न सर्कुलर जारी गरिएको बताउनु भएको छ। नेपाल निजामती कर्मचारी युनियनको 8 विभागीय अधिवेशनको आज गृह मन्त्रालयमा आयोजित उद्घाटन कार्यक्रममा मन्त्री खाँडले गृह मन्त्रालय अरू मन्त्रालय जस्तो नभई 24 घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेकाले एकै साथ जिल्ला नछाड्न सर्कुलर जारी गरिएको बताउनुभयो। मन्त्री खाँडले राष्ट्र सेवक कर्मचारीहरू जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने र जनता आउँदा राम्रो सेवा दिन सक्नुपर्नेमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मंत्री ज्ञानेन्द्र बहादुर कार्कीले सभ्य समाजको निर्माणमा विज्ञापनको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनु भएको छ। नेपाल विज्ञापन संघ आनको 22 वार्षिक साधारण सभालाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले समाजमा भेदभाव, वैमनस्यता र राजनैतिक गन्ध दिने खालका विज्ञापन प्रकाशन प्रसारण हुन नदिन सरकारी संयन्त्रसँगै विज्ञापन संघ पनि सचेत रहनुपर्ने बताउनुभयो। मन्त्री कार्कीले समृद्ध र सभ्य समाज निर्माणमा बल पुग्ने गरी विज्ञापनका सामग्री तयार पार्न र प्रकाशन तथा प्रसारणमा ल्याउन व्यवसायीहरूलाई आग्रह गर्नुभयो।
विज्ञापन व्यवसायलाई मर्यादित बनाई सभ्य समाजको निर्माण गर्न सरकारलाई सक्रिय सहयोग हुनेछ भन्ने विश्वास मैले लिएको छु। व्यवसायिक हित प्रवर्धनका साथै मुलुकको आवश्यकता अनुसार राष्ट्रिय हित, सार्वजनिक हित सम्बन्धी विज्ञापन एवं सन्देश निर्माणलाई पनि महत्व दिनुपर्ने हुन्छ। प्रसारण हुने विज्ञापनबाट कुनै राजनीतिक विचारधारालाई सहयोग र प्रभावित हुने किसिमको हुनु हुँदैन र प्रसारण सामग्री सोको झल्को आउनु पनि दिनु हुँदैन।
संचार मन्त्री कार्कीले विज्ञापन व्यवसायको विकास र विस्तारमा सरकार सदैव साथमा रहेको उल्लेख गर्नुहुँदै विज्ञापन व्यवसायमा रहेका समस्याहरूको छलफलका माध्यमबाट समाधान गर्न मन्त्रालय तयार रहेको पनि बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले विज्ञापन क्षेत्रलाई व्यवस्थित गर्न सरकारले विज्ञापन बोर्डको गठन गरेको उल्लेख गर्नुहुँदै समाजलाई भ्रमित तुल्याउने खालका विज्ञापनको उत्पादनमा नियन्त्रण र निगरानीका लागि बोर्ड सचेत रहनुपर्ने बताउनुभयो। नेपाल उद्योगबाट वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन व्यवसाय प्रवर्धनका लागि पहिला उद्योग व्यवसायको प्रवर्धन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, मीडिया सोसाइटीका अध्यक्ष भास्कर राजकर्णिकार, नेपाल विज्ञापन संघ आनका अध्यक्ष सोमनाथ धिताल लगायतका वक्ताले सृजनशील र सन्देशमूलक विज्ञापन निर्माण तथा प्रकाशन र प्रसारणमा जोड़ दिनुपर्ने बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। नेपाल भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि गठन गरिएको समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरिएको भने आरोप लागेपछि त्यसको सत्य तथ्य छानबिनका लागि समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवड़ाले जानकारी दिनुभयो। धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्राली बतास समूहलाई भाड़ामा दिएको थियो। यसैबीच धर्मशालाका विषयमा छानबिनका लागि युवा संघ नेपालको टोलीले मन्त्री प्रेम बहादुर आलेलाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र ग्रहण गर्नुहुँदै मन्त्री आलेले नेपाल सरकारको मिचिएका जमीनदेखि अधिग्रहण गरिएका सम्पूर्ण संरचना सबै फिर्ता गरिने आश्वासन दिनुभयो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक रूपान्तरणमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। ताप्लेजुङको सिदिङवा गाउँपालिकाले आज आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले समाज रूपान्तरण नभएसम्म देश विकास सम्भव नभएकाले शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्ने बताउनुभयो। विकासका नाममा सड़क, भवन निर्माण, बाटो, खानेपानी जस्ता विषयमा मात्रै सरकारले लगानी गरेकाले समाजमा परिवर्तन आउन नसकेको शर्माले बताउनुभयो। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा परिवर्तन आई आज बिहानैदेखि काठमाडौँ उपत्यका लगायत देशभर आंशिकदेखि सामान्य बदलिरहेको छ। प्रदेश एक र दुईका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ भने अन्य प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि अर्को न्यून चापीय प्रणाली पनि नेपालमा प्रवेश गर्ने भएकाले शनिबार र आइतबार देशभर वर्षाको सम्भावना रहेको छ भने उच्च पहाड़ी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानंगले जानकारी दिनुभयो।
आज पनि देशभरि आंशिकदेखि सामान्य बदलिरहने हल्का वर्षाको सम्भावना छ। उच्च पहाड़ी हिमाली भूभागहरूमा हिमपातको सम्भावना छ। भोलि शनिबारबाट फेरि अर्को निम्न चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिन्छ। र निम्न चापीय प्रणालीको कारणले गर्दाखेरि शनिबार आइतबार देशको सुदूरपश्चिम कर्णाली गण्डकी लुम्बिनीमा सामान्यदेखि पूर्ण बदलिरहने र प्रदेश नम्बर एक, प्रदेश नम्बर दुई र बागमतीमा आंशिकदेखि सामान्य बदलिरहने देखिन्छ। उच्च पहाड़ी र हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ। सुदूरपश्चिम कर्णाली प्रदेशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना देखिन्छ भने अन्य भूभागहरूको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
वर्षा तथा हिमपातको सम्भावना रहेकाले हवाई क्षेत्र, पर्वतारोहण, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भन्दै चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। सोमबारदेखि फेरि मौसममा सुधार आउने पनि मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर दुई तारकु डाँडा भंगराका कृषक समूहले परीक्षणको लागि लगाएको जापानिज प्रविधिको सीताके च्याउ यस वर्ष ठूलो परिणाममा उत्पादन भए पनि बजार पाउन सकेको छैन। किसानहरू सीताके च्याउ बिक्रीका लागि विभिन्न स्थानमा धाइरहेका छन्। तनहुँबाट कविराज खनालको रिपोर्ट।
तनहुँको शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर दुई तारकु डाँडा भंगाराका कृषक समूहले परीक्षणको लागि लगाएको जापानिज प्रविधिको सीताके च्याउ यस वर्ष ठूलो परिणाममा उत्पादन भएपछि बजारको लागि विभिन्न स्थानमा च्याउ किनिदिनका लागि आग्रह गरेका हुन्। उनीहरूले नजिकै रहेको कोत्रे बजार, दुलेगुडा बजार, खरेन्टार र पोखरा लगायतका स्थानमा विभिन्न संघ संस्थालाई अनुरोध गर्दै सीताके च्याउको बजारको खोजीमा लागेका हुन्। निषेधाज्ञाको समयलाई सदुपयोग गर्दै यस वर्ष भने रहरलाग्दो गरेर च्याउको उत्पादन दैनिक 40-45 केजी उत्पादन भएकाले किसानलाई उत्साहित बनाए पनि बजार नपाएपछि भने उनीहरू निराश प्रयास बनेका छन्। बजार नपाएपछि किसान आफैले च्याउ उपभोग गर्न बाध्य पनि छन्। समूहका अध्यक्ष उदयराज खनाल,
हामीले यो उचित यसको मूल्य पाउन नसकेर हामीले प्रति किलो पहिला 700 रुपियाँमा बिक्री गरेका थियौँ। जति सक्दो यहाँनेरि यसको सिटाको च्याउको माग छ, यहाँ लैजाऊ भनेर त्यति मात्रै भन्दै पनि हामी त्यो ठाउँमा पुर्याउन हामी सक्थ्यौँ। अहिले साँच्चै नै भन्यो भने अहिले हामीले एभरेजमा 10 किलो र हामीले 2 दिनको एयरमा टिपेको रेखा हेर्दाखेरि 48 किलो च्याउसम्म हामीले यही मुढाबाट चाहिँ 450 मुढाबाट 48 किलो च्याउ एक दिनमा हामीले निकालेको रेकर्ड पनि छ।
एक वर्ष अघि 3,000 रुपियाँका दरले पैसा उठाएर सिधा के च्याउ खेती शुरू गरेको पहिलो चरणको कोरोनाको जोखिम बढेपछि भएको निषेधाज्ञाको बेला फुर्सदीला बनेका 16 जना किसानहरूले 500 कटुसका मुढामा च्याउ रोपी व्यवसायमा समर्पित भएका समूहले नयाँ प्रजातिको सीताकी च्याउ उत्पादन शुरू गरेका थिए। फलस्वरूप हालका दिनमा दैनिक 20-25 केजी च्याउ उत्पादन भएको छ, तर बजार छैन। मेहनत गरेर एउटै मुढामा सयौंको हाराहारीमा च्याउ फलेको छ, तर बजार पाउन सकेको छैन। सीताकी च्याउको उत्पादन राम्रो भए तापनि नियमित रूपमा खपत हुने बजार नहुँदा समस्या त छँदैछ। रेडियो नेपालका लागि कविराज खनाल, शुक्ला गण्डकी, तनहुँ।
नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्टका लागि निर्माण गरिन लागि संरचना भत्काउन शुरू गरिएको छ। रेस्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन शुरू गरिएको नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक वेशनारायण दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार आज अधिकांश संरचना भत्काइएको छ भने केही भत्काउने तयारीमा रहेको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेपछि चौतर्फी विरोध शुरू भएको थियो। संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होम प्रसाद लुइटेलको संयोजकत्वमा नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक छानबिन समिति समेत गठन भएको छ। समितिले आजदेखि आफ्नो काम शुरू गरेको उक्त समितिका सदस्य तथा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलले जानकारी दिनुभयो। समितिले ती विवादित संरचना भत्काउनका लागि 12 जना कामदार खटाएको जनाएको छ। समितिले संग्रहालयको 10 रोपनी जमीनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र रेडियो नेपालबीच रेडियो नेपालबाट सूचना तथा सन्देश प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता पत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामी छाने र रेडियो नेपालका निर्देशक खगेन्द्र खत्रीले हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार रेडियो नेपालले बालश्रम विरूद्ध जनचेतना जगाउने सूचना तथा सन्देश नेपाली सहित विभिन्न भाषामा प्रसारण गरिनेछ। इण्डोनेसियाको पूर्वी प्रान्तमा बाढ़ी र पहिरोमा परि 6 जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा मानिसहरू विस्थापित भएका छन्। इण्डोनेसियाको पूर्वी प्रान्त पपुआमा आज आएको बाढ़ी र पहिरोमा परि 6 जनाको मृत्यु हुनुका साथै अन्य 500 जना भन्दा बढ़ी विस्थापित भएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। अस्ति रातीदेखि परेको अविरल वर्षासँगै आएको बाढ़ीका कारण पपुआ प्रान्तको जयपुरा शहरका आसपासका स्थान जलमग्न भएको छ भने प्रहरीले डुंगा प्रयोग गरेर उद्धार गरिरहेको जनाएको छ। र काजकस्तानको सबैभन्दा ठूलो शहर अल्माटीमा सुरक्षाकर्मीको गोलीले दर्जनौं प्रदर्शनकारी मारिएका छन्। सुरक्षा फौजले प्रशासनिक भवनहरूमा आक्रमण गर्ने प्रदर्शनकारीलाई रोक्ने क्रममा गरिएको कार्यवाहीमा दर्जनौं मारिएको पुष्टि गरेको छ। काजकस्तानका अधिनायकवादी नेताले सरकार विरोधी प्रदर्शनमा हिंसात्मक प्रदर्शन रोक्न सुरक्षा बलहरूलाई चेतावनी बिना फायर गरी आन्दोलनमाथि दमन गर्न आदेश दिएको बताएका छन्। काजकस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेवले 20,000 लडाकुहरूले मुख्य शहर अल्माटीमा आक्रमण गरेको बताउनु भएको छ। यसअघि काजकस्तानमा सरकार विरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि बढ़ेपछि राष्ट्रपतिको अनुरोधमा रसियाली नेतृत्वको सेना काजकस्तान पुगिसकेको छ। त्यहाँ खाना पकाउने एलपी ग्यासको मूल्य दोबर बढ़ेपछि शुरू भएको प्रदर्शनका क्रममा 18 जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै कम्तीमा 748 जना प्रदर्शनकारी घाइते भएको अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
नवलप्रासीमा निर्माण गर्ने भनी प्रस्ताव गरिएको नेपाल विश्वविद्यालयको पूर्वाधार विकास आयोजनालाई सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा अघि बढ़ाउने भएको छ। राष्ट्रिय योजना आयोगको पछिल्लो बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास समिति अन्तर्गत सञ्चालन हुने उक्त आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा अघि बढ़ाउने निर्णय गरेको हो। बैठकले विश्वविद्यालय स्थापना तथा सञ्चालनका लागि त्यसको आवश्यकता, औचित्य र स्रोत व्यवस्थापनलाई आधार मानि मापदण्ड तयार पार्ने र आगामी दिनमा सोही मापदण्डको आधारमा विश्वविद्यालयहरू सञ्चालन हुने गरी व्यवस्थापन गर्ने निर्णय समेत भएको योजना आयोगका सदस्य एवं प्रवक्ता डाक्टर दिलबहादुर गुरुङले जानकारी दिनुभयो। बैठकले बबई सिंचाई आयोजनाको B3 शाखा अन्तर्गतका दुईवटा नहर निर्माण कार्यका लागि बहुवर्षीय ठेक्का लगाउन सहमति समेत प्रदान गरेको योजना आयोगले जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरू स्थापनाको उद्देश्य मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड़ दिनुभएको छ। साझा सेवा सहकारी संस्था लिमिटेडले शुक्रबार ललितपुरमा आयोजना गरेको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले तीन खम्बे आर्थिक नीति अनुरूप सहकारीको विकास गरी उत्पादन र उत्पादकत्व बढ़ाएर स्वाधीन अर्थतन्त्रको विकास र रोजगारी सृजना मार्फत गरिबी न्यूनीकरणमा योगदान दिनु आवश्यक भएको पनि बताउनुभयो। कार्यक्रममा मन्त्री श्रेष्ठले कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारीका अभियन्ता केशव बडाललाई प्रदान गर्नुभयो। वासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ। परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ। वासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक दिल्लीराज पोखरेलले उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयारी थालिएको जानकारी दिनुभयो। नेपाली र चिनिया व्यवसायको संयुक्त लगानी रहेको सो उद्योगमा बेस्ट हिट रिकभरी प्रणालीबाट करिब 5 मेगावाट विद्युत उत्पादन गर्ने व्यवस्था मिलाइएको छ। पर्यटन विभागले विभिन्न क्यासिनो कम्पनीलाई यही पुष मशान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ। विभागले शुक्रबार सार्वजनिक सूचना मार्फत सलामी र नवीकरण दस्तुर नबुझाउने 10 क्यासिनो कम्पनीहरूलाई यही मशान्तभित्र उक्त रकम बुझाउन समयावधि तोकेर निर्देशन दिएको हो।
आर्थिक समाचारमा हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभरि आंशिक बदली भई प्रदेश नम्बर 1-2 बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 20.9 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस, वर्षा फाटफुट। काठमाडौँको अधिकतम तापक्रम 17.5 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 22 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस, वर्षा 6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 22.8 डिग्री सेल्सियस, न्यूनतम 11.4 डिग्री सेल्सियस र दिपालको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कोरोना भाइरसको सम्भावित तेस्रो लहर नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वान। नेपालमा थप 24 जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि। सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। संघीय संसदको अवरोध खुलाउन आवश्यक पहल गर्ने उच्चस्तरीय राजनैतिक समन्वय समितिको निर्णय। र इण्डोनेसियाको पपुआ प्रान्तमा बाढ़ीमा परि 6 जनाको मृत्यु, 500 भन्दा बढ़ी विस्थापित। हवस्त, साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजी भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।